नमस्कार। कार्यक्रम हातेमालोको आजको श्रृङ्खलामा प्राविधिक कक्षाका मित्र सम्यक रेग्मीसँगै म पुष्कर अधिकारी। कार्यक्रम हातेमालो सुन्ने जितिन्छ विजय एफएम 101.6 र इन्टरनेट अनलाइनको www.vijayfm.org.np साप्ताहिक रूपमा सुन्न सक्नुहुनेछ। कार्यक्रम हातेमालो हामी साप्ताहिक रूपमा हरेक हप्ताको शनिबार बिहान 11 बजेको विजय मुख्य खबरपछि लिएर तपाईँको माझमा उपस्थित हुने गर्दछौँ। कार्यक्रममा हामीले लागु पदार्थ दुर्व्यसनीसँग सम्बन्धित विभिन्न विषयमा रहेर चर्चा परिचर्चा गर्नेछौँ। हाम्रो समाजमा व्यापक रूपमा रहेको लागु पदार्थ दुर्व्यसनी नियन्त्रण गर्ने हाम्रो प्रयास रहनेछ। विश्वमा धेरै मात्रामा मान्छेहरू दुर्व्यसनका कारण शिकार भइरहेका छन्। हाम्रो देशमा पनि लाखौँ सङ्ख्यामा मानिसहरूले दुर्व्यसनका कारण अकालमा ज्यान गुमाउनु परेको छ। हाम्रो समाजमा लागु पदार्थ भन्नाले चरेस, कोकिन, हिरोइन आदिलाई जनाउँछ, जसको प्रयोग गर्नुलाई नै दुर्व्यसनी भनिन्छ। यसले कसैको भलो गर्दैन। यस्ता पदार्थको नियन्त्रणका लागि हामी सबै जुट्नुपर्ने देखिएको छ। निरन्तर रूपमा विभिन्न श्रृङ्खलामा विभिन्न व्यक्तिहरूका विचारहरू राख्दै आएका छौँ। कहिले शिक्षक, कहिले पूर्व लागु पदार्थ प्रयोगकर्ता, कहिले विद्यार्थीहरू, यस्तै यस्तै गरी विभिन्न श्रृङ्खलामा विभिन्न व्यक्तिहरूका कुराकानी राख्दै आएका छौँ। त्यस्तै गरी आजको श्रृङ्खलामा हामीसँग लामो समयदेखि शिक्षण पेसामा आबद्ध भएर निरन्तर रूपमा शिक्षा मार्फत विद्यार्थीहरूलाई ज्ञान दिँदै आउनुभएका सरस्वती निकेतन इङ्ग्लिस बोर्डिङ स्कुलका प्राचार्य भरत बाबु कणेलसँग कुराकानी गरेका छौँ। लागौँ उहाँलाई कार्यक्रममा स्वागत गर्नतर्फ। सरलाई स्वागत छ कार्यक्रम हातेमालो।
धन्यवाद।
आराम हुनुहुन्छ?
आराम।
अहिले केमा व्यस्त रहिरहनु भएको छ?
अब अहिले त अब हामी विशेष गरेर यो प्लस टू लेभलको भवन बनाउनु छ, कन्स्ट्रक्सन, अनि त्यस पछाडि विद्यार्थीहरूको परीक्षा छ, एसएलएसई परीक्षा, 8 कक्षाको जिल्ला स्तरीय परीक्षा, 12 क्लासको फाइनल परीक्षा, यसैको तयारीमा।
स्कुल लेभलमा पढिरहँदा प्लस टू लेभलमा पनि अध्ययनरत विद्यार्थीहरू हुनुहुन्छ, यहाँ विद्यालयमा चाहिँ हाम्रो विशेष गरी कस्तो कस्तो शिक्षा दिन्छ र पाठ्यक्रम भन्दा बाहिरी विषयमा चाहिँ कस्ता कस्ता ज्ञानहरू विद्यार्थी भाइ बहिनीहरूलाई प्रोभाइड गरिँदै आइरहेको?
अब खास गरेर अब हामीले सामाजिक वातावरणहरू जहाँ समाजमा विभिन्न किसिमका समस्याहरू जुन लागु पदार्थ दुर्व्यसन, डेलिबेटी बेचबिहन दुर्व्यसन, र अब विशेष गरेर कक्षा 9, 10, 11, 12 का विद्यार्थीहरू जो सामाजिक गतिविधिहरूमा प्रत्यक्ष अप्रत्यक्ष इन्भल्भ हुनुपर्ने हुन्छ, त्यस्ता गतिविधिहरूमा चाहिँ इन्भल्भ गराउने कार्यक्रमहरू, जस्तै अब रेड क्रसबाट भयो, बाल मैत्री गरे संस्थाहरू गठन गर्ने कार्यक्रममा भयो, सरसफाई अभियानमा भयो, काउन्सिलिङ कार्यक्रममा भयो, हामीले चाहिँ सञ्चालन।
लामो समयदेखि यो शिक्षण पेसामा आबद्ध भएर विद्यार्थीहरूलाई पढाउँदै आइरहनु भएको छ। लामो समयको शिक्षण पेसामा पढाइरहँदा विद्यार्थीहरूका बानी बेहोरा, उहाँहरूका व्यवहारहरू सबै बुझ्दै आइरहनु भएको छ। खास विद्यार्थीहरू चाहिँ के कारणले उनीहरूको बानी आनी बानी परिवर्तन भएर यो लागु पदार्थ दुर्व्यसनी विकृति उनीहरू नराम्रो कार्यतिर लाग्छन् जस्तो लाग्छ?
खास त ब्रोकन होम, घर परिवार र उसको साथी सङ्गति, अनि त्यस पछाडि उसको चाहना इच्छा, समाजमा भइरहेका गतिविधिहरू, र त्यस पछाडि आफ्नो स्कुलदेखि घर परिवारसम्मको चाहिँ जुन एउटा उसलाई हामीले समयमा काउन्सिलिङ गर्ने कार्यक्रमहरू, उसको चाहिँ आवश्यकताहरू समयमा पुरा गर्न सक्ने नसक्ने, र यी विविध कारणले गर्दाखेरिमा उनीहरू चाहिँ यस्ता गतिविधिमा फसिरहे।
तर पनि स्कुल लेभलबाट अथवा घरका बाबुआमाबाट गाइडिङ भइरहँदा पनि बाबु नानीहरूलाई यो चाहिँ यस खराब हो, भविष्यमा अगाडि बढ्न सकिन्न भन्ने कुरा गरिरहँदा पनि विद्यार्थी भाइ बहिनी चाहिँ यसमा फसिरहेका छन् नि। लागु पदार्थ दुर्व्यसनीबाट उनीहरूलाई टाढा रहन अथवा यसमा ज्ञान फैलाउनका लागि कस्ता कस्ता कार्यक्रमहरू विद्यालयबाट प्रोभाइड गर्न सकियो भने चाहिँ यसबाट टाढा रहन सकिन्छ होला?
खास त हामीले विद्यार्थी भाइ बहिनीहरूलाई पहिला त अब हामी पाठ्य पुस्तकमा पनि अलिकति हामी केन्द्रित हुनुपर्छ, जुन विषयवस्तुहरू त्यहाँ पनि छ त्यसलाई हामीले सहज विषयलाई पास गर्ने भन्दा पनि त्यसबाट चाहिँ ज्ञान लिने किसिमबाट हामीले उनीहरूलाई पढाउनु पर्ने हुन्छ एउटा। अनि अर्को विद्यार्थी जब 8 कक्षाको उमेरतिर पुग्छ, 8 कक्षा पढ्ने उमेरतिर पुग्छ, त्यसपछि उसमा धेरै कुराहरूको चाहिँ क्युरियोसिटी भनौँ न, उसलाई इच्छा जान्ने इच्छाहरू, साथी सङ्गतिहरूले छरछिमेकले गरेका विधि व्यवहार बहिरीबाट ऊ चाहिँ धेरै प्रभावित हुन्छ, धेरै आकर्षित हुन्छ। जुन कुराको विषयमा स्कुलमा प्रवेश गरेदेखि स्कुल परिवारले, शिक्षकले, विद्यालय प्रशासनले उनीहरूको निगरानी गर्नुपर्ने हुन्छ। ऊ चाहिँ गतिविधिहरू जब अपसेटली चेन्ज हुन लागेको छ भने किन चेन्ज भयो, ऊ कहाँ इन्भल्भ हुँदैछ, एउटा खोजेर उसलाई ल्याएर काउन्सिलिङ गर्नुपर्छ। र त्यस पछाडि घर परिवारले पनि आफ्नो बच्चाका चाहिँ नर्मल एक्टिभिटीहरूमा परिवर्तन भएको देख्न थाल्यो भने देख्ने बित्तिकै भोलि गरौँला पर्सि गरौँला भनेर बस्नु हुँदैन। देख्ने बित्तिकै उसलाई चाहिँ बिस्तारै हामीले काउन्सिलिङ गर्ने, उसलाई पिछा गर्ने, उसका साथी सङ्गतिहरू कस्ता छन्, उसले के काम गरिरहेछ, कसो गरिरहेछ, उसले बिहान उठेदेखि बेलुकासम्म गर्ने गतिविधिको बारेमा हामीले चाहिँ नदेखिने गरी चाहिँ त्यो चाहिँ हामी उनीहरूलाई चाहिँ खोजिरहेको हुन्छ, निगरानीमा हामी खोज्दै निगरानी गरिराख्नुपर्छ, जसले गर्दाखेरिमा हामी उसको चाहिँ गतिविधिहरू कहाँ संलग्न छ, के कारणले गर्दा ऊ त्यता चाहिँ आकर्षित भएको छ भनेर थाहा पाउन सकिन्छ। थाहा नपाइकन हामीले गाली गर्ने, पिट्ने, लखट्ने, चुट्ने, धम्काउने, तर्साउने गऱ्यौँ भने ऊ झन् टाढा हुन्छ, अनि हामी उसले गर्न लागेको गतिविधि हामी चाहिँ थाहा दिनु। त्यस्तै अब हामीले बच्चा बच्चीको आवश्यकता जे चिज हो त्यो निड हो इन टाइममा स्कुल प्रशासनले दिनुपर्ने कुराहरू पनि उसले के मागिरहेछ, उसलाई चाहिँ खेलप्रति आकर्षित होला होइन, उसले अब अरू कुनै बुकहरू नयाँ पढ्नप्रति आकर्षित होला, अरू उसका एक्स्ट्रा एक्टिभिटीहरू गाउन बजाउनतिर आकर्षित होला, त्यस्ता गतिविधि रहेछ भने स्कुलले पनि उसलाई एक्सेस गरिदिनुपर्छ। र त्यस्तै घर परिवारले पनि उसले के मागिरहेछ बच्चाले, उसले चाहिँ उसलाई उसका आवश्यकताहरू मिनिमम दिन सक्ने कुराहरू, त्यसको बारेमा चाहिँ घर परिवारले बुवाले आमाले दाइ दिदीको उसको चाहिँ एकदम इमिडिएट रेस्पोन्स लिने चाहिँ फ्यामिली मेम्बरको उहाँले चाहिँ के गरिदिनुपर्छ भने उसको चाहिँ ती निडहरू मिनिमम तिमीले यति पाउँछौ यो पाउँदैन भनेर त्यति पुरा नै गरिदिनुपर्छ, जसले गर्दा ऊ अर्कोसँग डिपेन्ड हुन जाँदैन। जस्तै तपाईँले निड पुरा गरिदिनु भयो भने त ऊ कार्कोसँग डिपेन्ड हुन जान्छ, डिपेन्ड कस्तासँग हुन्छ भनेर त हामीलाई थाहा हुँदैन नि त, अनि त्यति बेला ऊ गलत मान्छे बाटा पुग्न सक्छ, गलत मान्छे बाटा पुगिसकेपछि फेरि चाहिँ निस्काएर ल्याउन गाह्रो हुन्छ। अब हामी स्कुलमा यी गतिविधिहरू सञ्चालन गर्नको लागि यसपटकदेखि हामीले चाहिँ सिटिभिटीबाट दुईवटा कार्यक्रमहरू हामीले अनुमति लिएर आयो सरस्वती निकेतन, एउटा काउन्सिलिङ कार्यक्रम भनेर, एउटा चाहिँ मन्टेश्वरी स्कुलको कार्यक्रम भनेर हामीले चाहिँ लिएर आएका छौँ। हामीले चाहिँ अभिभावकलाई लिएर आएर त्यो विषयमा ट्रेनिङ गराउने। अब सरस्वती निकेतनको मुख्य लक्ष्य भनेको अब शिक्षक मात्रै पर्फेक्ट भएर हुँदैन, अभिभावक पनि पर्फेक्ट हुनुपर्छ, अभिभावक चाहिँ नलेज हुनुपर्छ भनेर यो वर्षदेखि हामी चैतको चाहिँ तेस्रो हप्तादेखि चाहिँ अभिभावकलाई चाहिँ हामी त्यो किसिमको काउन्सिलिङ र अनि त्यसपछि कक्षा नै सञ्चालन गर्छौँ। यदि इन्ट्रेस्टेड अभिभावक भयो भने हामी उनीहरूलाई सिटिभिटीको कार्यक्रममै समावेश गरेर 3 महिना ट्रेनिङ गराएर सर्टिफिकेटै उपलब्ध गरेर काउन्सिलिङ गराउने कि भनेर हामी लागिरहेछौँ।
जसले गर्दा तपाईँले निडको जुन बालबालिकाको निड छ उनीहरूलाई परिपूर्ति गर्न सक्यो भने उनीहरू चाहिँ त्यहाँ अरूमा निर्भर हुन पाउँदैनन् र वरिपरिकै एरोफेरोमा रहेर बाबा मम्मीकै निगरानीमा बस्छन् भनिरहँदा पनि आजकलका बाबु नानीहरू चाहिँ अलिकति जिद्दी स्वभावका हुन्छन्। अब चाहे बाबा आमाले दिए भन्दा जुन खाजा खर्च दिनुभएको हुन्छ त्योभन्दा अलि बढी माग्ने, यसले भएन भनेर बाबु आमासँग पनि अलि हुन्छ नि उनीहरूको बाबु आमाको कुरा पनि नमान्ने खालका विद्यार्थीहरू पनि देखिन्छ नि। खास निड पुर्याउने भन्दैमा विद्यार्थीले जे माग्यो त्यही पुर्याउँदा त झन् उनीहरूलाई नकारात्मक अथवा धेरै खर्चालु स्वभाव बनाउन पनि सक्छ नि त, यसमा चाहिँ के भन्न चाहनुहुन्छ?
होइन, त्यो मेरो भनाइ त्यस्तो होइन, मिनिमम निड के हो होइन, हामीले बेसिक निड भन्छौँ नि मिनिमम निड, हाम्रो अभिभावकको स्वभाव कस्तो जाने, अब बच्चा बच्चालाई चाहिँ अब त्यो दिनै पनि चिज पनि नदिने नि। है मैले हजुरलाई सुरुमै ब्रोकन होम भनेको थिएँ नि, आफूले जे पनि गरिदिने अभिभावकले, अनि त्यसो बच्चालाई चाहिँ अब उसले कपी मागिरहेछ होइन, कलम मागिरहेछ, खाजा खर्च 5 रुपियाँ 10 रुपियाँ मागिरहेछ, उसलाई एउटा स्केल बनाएर ल तिम्रो कपीको यो हो, स्केल यो हो, खाने चिज यो हो, टिफिन यो हो भनेर हामीले उसलाई सेड्युल बनाएर कक्षा 2, 3, 4, 5, 6, 7, 8, 9, 10 हुँदै जानु भयो भने ऊ त्यसमा चाहिँ उसको हेबिचुअल भएर आउँछ होइन। तपाईँले चाहिँ चाहिएको बेला कहिले नि त्यो चिज त दिनुहुन्न नि त, नदिएपछि त अनि ऊ के हुन्छ त, अनि मैले अहिले भने फेरि कहाँ पुग्छ त, अनि उसले जान्छ अरूमा डिपेन्ड हुन जान्छ, अरूले डिपेन्ड हुँदै जाँदा फेरि उसले धेरै खर्च गरेको देखिसक्छ, त्यहाँ जाँदा फेरि गलत बाटो समातिसकेको हुन्छ, अब फर्काएर ल्याएर निड पुरा गर्नलाई पनि तपाईँले सम्भव हुँदैन। सुरुमै सेड्युल बनाएर जानुहोस्, बच्चालाई यति दिन सकिन्छ, यो हरेक वर्ष सक्नुहुन्छ नि, अभिभावकले स्कुलले हरेक पटक चाहिँ एउटा बच्चाले के गरिरहेको छ भने गतिविधि हेरेर 5 मिनट 10 मिनट घरमा बेलुका चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ कार्यक्रमहरू दियौँ भने, काउन्सिलिङ गऱ्यौँ भने, आज दिनभरि के गर्यो बाबु, 10 रुपियाँ लगेर के गर्यो बाबु, 20 रुपियाँ लगेर के गर्यो, के किनेर खायो भनेर तपाईँले सोध्दै सोध्दै जानु भने त उसले आइन्सर दिन्छ नि, त्यति बेला त हामी थाहा पाउँछौँ के गरेछ भनेर, काहीँ न काहीँ त फुस्किन्छ नि, तिम्रो साथी को को हुन्, तिम्रो साथी कस्ता छन्, नाम भन, तिम्रो टिचर कस्तो हुनुहुन्छ, कस्तो नाम भन्नुहोस् भन भनेर हामीले सोध्दै सोध्दै गयौँ भने उसले सबै कुरा भन्दै जान्छ, हामीसँग रेकर्ड हुन्छ। एटलिस्ट मेरो भनाइ बिहान वा बेलुका प्यारेन्ट्सले आफ्नो बच्चालाई चाहिँ काउन्सिलिङ जब चाहिँ 7 क्लासबाट माथि जान्छ त्यस पछाडि 10 मिनट 15 मिनट 20 मिनट कति सकिन्छ आफ्नो बच्चालाई समय दिएर खर्च बानी के आवश्यकता सोधेर भोलिपल्ट पुरा गरिदिने, सकिन्न भने म भोलि सक्दिनँ यति हप्ता पुरा गर्ने भन्नुपर्छ।
तर पनि अहिले के छ भने बाबु आमा बिहानदेखि साँझसम्म व्यस्त रहने कारणले पनि विद्यार्थीहरूलाई स्कुलको एरोफेरोमा लगाएर होस्टेलमा राखिदिने अथवा स्कुलमै जिम्मा दिने अथवा कसैको जिम्मामा छोड्ने पनि प्रचलन आइसकेको छ अहिले व्यस्तताको कारणले गर्दा। यसले पनि बाबुआमासँग नजिक रहेर आफ्नो बाबुआमासँग विद्यार्थी भाइहरूले आफ्नो कुरा सेयर गर्न नपाउँदा त उनीहरूले जति बाबुआमासँग सेयर गरेका हुन्छन् कुराकानी त्यो अरूसँग त पक्कै पनि गर्दैनन्। यसले पनि अलिकति यो लागु पदार्थ दुर्व्यसनी अथवा यिनी अन्य विकृतिहरूमा पनि यसले प्रब्लम मिलेको हो कि जस्तो पनि बुझ्न सकिन्छ नि, यसमा चाहिँ के भन्न चाहनुहुन्छ?
अब त्यो चाहिँ त्यही भएर एउटा विद्यालय होइन अथवा स्कुलसँग अभिभावक विद्यार्थीको बिचमा हामीले चाहिँ जतिसुकै व्यस्त हुनुहोस् तपाईँ, तपाईँ जतिसुकै काम गर्नुहोस्, जतिसुकै करोड अरब कमाउने तपाईँ व्यापारी किन नहुनु, बिजनेस किन नहुनुहोस्, होइन तपाईँले चाहिँ बच्चाको लागि केही न केही समय, हामी असल परिवार बनाउनु छ भने तपाईँ जतिसुकै पनि पहिलो समय छुट्याउनु, पहिलो मेरो भने त्यो छ ठिक छ। होस्टेल लिएर राख्दाखेरिमा होस्टेल राखिसकेपछि पनि होस्टेलभित्र आफ्नो बच्चाले के गरेको छ, राम्रो खाएको छ कि छैन, बस्ने ठाउँ के छ, त्यो किसिमको इन्भाइरोमेन्ट पाएको छ कि छैन भनेर सकिन्छ अब 15 दिनमा, नसके नि महिना महिनामा आएर आफ्नो बच्चासँग अभिभावक चाहिँ के भने सम्पर्कमा आउनुपर्छ। अनि त्यस पछाडि बच्चाको गतिविधिको बारेमा अब सिधा सम्पर्कमा नबसे पनि अब विद्यालय परिवारसँग त सम्पर्क बस्न सकिन्छ नि त, प्रशासन हुन्छ अब त्यसो वडे होस्टेल वार्डनहरू होला अथवा हामीले जहाँ राखेका छौँ नि त्योसँग चाहिँ सम्पर्क, मेरो बच्चा के गरिरहेको छ भने हामीले बेला बेला त्यसको चाहिँ काउन्सिलिङ गर्नुपर्छ। यदि बच्चा त्यो चाहिँ त्यो चिजबाट परिवारको कारणले गर्दाखेरिमा ऊ डिस्टर्ब भइरहेको छ, उसलाई चाहिँ त्यो कारणले गर्दा ऊ चाहिँ एकदमै गलत बाटो खोज्न खोजिरहेको छ भने हामीले त्यसलाई छिटोभन्दा छिटो त्यो ठाउँबाट आफ्नो ठाउँमा ल्याउनुपर्छ अथवा अभिभावकले आफ्नो ठाउँमा लिएर जानुपर्छ र उसलाई सुधार्ने उपायहरू खोज्नुपर्छ। थुप्रै चिजहरू सुधार, अब सँगै बस्ने, के माग्छ, के दिन्छ, के खोज्छ, कहाँ जान्छ, के गर्छ भनेर तपाईँ धेरै बेर लाग्दैन, तपाईँ 15 दिनपछि लाग्नु भने बच्चाहरूलाई फेरि हामीले ट्र्याकमा ल्याउन सकिन्छ। ऊ दुर्व्यसनमा फुल्ली नफसिसकेपछि त फेरि हामीले दोस्रो बाटो रिहाब सेन्टरतिर जानैपर्छ, उपाय विकल्पै छ मेरो बुझाइ। त्यो
लामो समयदेखि शिक्षण पेसामा आबद्ध भएर विद्यार्थीहरूको मनोभावना बुझेर पढाउँदै आइरहनु भएको छ, खास दुर्व्यसनीबाट टाढा राख्नको लागि होस् अथवा अन्य विकृति नराम्रा कामहरूबाट टाढा राख्नको लागि विद्यार्थीहरूलाई चाहिँ कस्तो शिक्षाको आवश्यक पर्छ जस्तो लाग्छ?
पहिला त तपाईँले चाहिँ चाइल्ड फ्रेन्डली इन्भाइरोमेन्ट भनेको छ नि, तपाईँ शिक्षक र विद्यार्थीको बिचमा सुमधुर सम्बन्ध हुनु, जब विद्यार्थी शिक्षकसँग आफ्नो कुरा खुलेर भन्न सक्छ, जब चाहिँ विद्यार्थीलाई तपाईँलाई चुटेर तर्साएर गाली गरेर चाहिँ गर्नुहुन्छ नि ऊ टाढा जान्छ, तपाईँको नजिक आउँदैन, जब तपाईँको नजिक आउँदैन उसले भन्नै सक्दैन, गर्दै गर्दैन। म हेरिराख्छु कहिले कहिले मेरै होस्टेलको विद्यार्थीहरू, मसँग अहिले 50-55 होस्टेलको विद्यार्थीहरू छन्, अब चाहिँ उनीहरू गलत गऱ्यो भने म निगरानी गरिराखेको हुन्छु, मैले पहिले कारवाही गर्दिनँ, अनि उनीहरूलाई चाहिँ बोलाएर लिएर आउँछु, लिएर आएपछि के भन्छ भने लो नराटी भन् कसले कहीँ गल्ती गरेको बाबु, म तिमीलाई चाहिँ पुरस्कार दिन्छु, अहिले गल्ती गरेको भोलिदेखि नगर्ने शर्तमा भनेपछि उनीहरूले हो पनिसमेन्टले चाहिँ तपाईँ करेक्सनमा आउनुहुन्न कि, मेरो बुझाइ त्यो त्यही हो साइकोलोजिकल ट्रिटमेन्ट भने, अब कसैको पैसा हराइरहेको छ नि ल म पुरस्कार दिन्छु त्यो पैसा लिएर आइज भने सुरु नि त, एकचोटि मेरो चाहिँ स्टाफको चाहिँ के अरे मोबाइल हरायो, त्यसलाई चाहिँ त्यो मोबाइल चोरेको मान्छे त चिन्ने हो, चौकीमा लगेर पुलिसले डङ 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 पिटिरहेको रहेछ, म गएँ अनि मैले चाहिँ इन्सपेक्टर साहब मलाई दिनुहोस् न यसलाई भने होइन, अब त्यहाँ त्यस पछाडि उसलाई लिएर गएँ, बाबु तैँले झुकेर चोरिहालिस् होइन, अब तँलाई म 5,000 रुपियाँ छुट गरिदिन्छु, मोबाइल लिएर आइदिनु त भने मेरो मोटरसाइकल बजे खोलो गरेर मोटरसाइकल दियो, मैले 5,000 छुट पनि दिएँ, 25,000 मोबाइल थियो, 20,000 आएँ, बुझ्नु भएन, अब पिटेर त आउँदैन नि। यही कुरो चाहिँ स्कुलदेखि घरदेखि सबै ठाउँमा हामीले नजिक कसरी राख्न सकिन्छ, त्यो नजिक राख्नलाई उसको आवश्यकता पुरा गर्ने हो, आवश्यकता सक्ने आवश्यकता पुरा गर्ने। मैले अभिभावकलाई के भन्ने गरेको छु भने तपाईँले तपाईँको घर परिवारभित्र कुनै चाहिँ समस्या छैन भने बच्चालाई देखाउँदै नदेखाउनुहोस्, बच्चालाई समस्याबाट टाढा राख्नुहोस्, तपाईँको खानपान आफ्नो बानी चुरोट गाँजा चुरोट भाँगी जौसी खानुहुन्छ भने त्यसको नजिकै नराख्नुहोस्, तपाईँ टाढै बसेर खानुहोस्, तपाईँको घर परिवारमा श्रीमान श्रीमतीको बिचमा टसल छ भने पहिला बच्चा सुताउनुहोस्, आराम गर्न दिनुहोस्, अनि त्यसपछि आफ्नो चाहिँ व्यवहारिक कुराहरू गर्नुहोस्, चाहे तपाईँ धनको कुरा होस्, चाहे चाहिँ ऋणका कुरा होस्, चाहे समस्याको कुरा होस्, केही पनि बच्चाको अघिमा राख्नुहोस्, जसले गर्दाखेरि बच्चाको माइन्ड के हुन्छ फ्री हुन्छ, बच्चाको माइन्ड फ्री हुने भनेको के हो त भन्दाखेरिमा उसले चाहिँ गलत बाटो नसमाच्ने हो, राम्रो कुरा उसलाई राम्रो कुराहरू मात्रै देखाउने हो, त्यो किसिमको तपाईँले बच्चा बच्चीहरूलाई चाहिँ नजिक राखेर उसका चाहिँ समस्याहरूसँग तपाईँ नजिक हुन चाहनु भने तपाईँले बाबा आज यो के हो अथवा मम्मी यो के हो भनेर सोधेर आइन्सर दिनुभयो भने भोलि पनि सोध्छ, तपाईँ नजिक हुने भनेर भन्यो भने के हुन्छ, अस्ति चाहिँ म अनि उहाँलाई चाहिँ मैले बच्चालाई चाहिँ के भन्नु कुकुर कुकुर भन्नु, अनि एकछिन पछाडि मैले फेरि त्यहीँ बसिराखेँ, तपाईँ कुकुरनीको आमा भनिरहेको थियो बच्चाले. ओके भयो, यो किसिमको चाहिँ इन्भाइरोमेन्ट दिएपछि के हुन्छ, मैले बच्चालाई यहाँ लगेर लगाइराखेँ भने बच्चाले के गर्छ, पिट्नी त हो नि भने अनि सबै कुरा उसले लुकाइदिन्छ, ढाडिन्छ. हामीले पुरस्कारबाट सुरु गऱ्यौँ भने त उसले जानी त 50 रुपियाँ समस्याको जर त पत्ता लाग्यो नि होइन, अन्त मसँग नजिक हुन्छ, उसले सबै कुरो खोलेर भन्छ एकछिन सँगै बसिदिनुहोस्, सँगै खाइदिनुहोस्, सँगै हाँसिदिनुहोस्, सँगै सक्नुहुन्छ नाचिदिनुहोस्, उसले तपाईँलाई सबै कुरा खोलेर भन्छ. भनेपछि जड कुरा पत्ता लाग्छ, लागेपछि बच्चालाई हामीले यो दुर्व्यसनमा जानबाट 100% रोक्न सकिन्छ. मेरो अनुभव चाहिँ अहिलेसम्मको अन्यत्र चाहिँ रियाबाट झिकेर लिएर मैले अहिलेसम्म 21 विद्यार्थीहरूलाई एसएलसी पास गरेर पठाएर, अहिले कोही लन्डनमा छन्, कोही चाहिँ अमेरिका छन्, कोही चाहिँ अस्ट्रेलिया छन्, यहाँ त्यो रियाबाटै झिकेर ल्याएको छ.
त्यस पनि यसलाई विस्तृत रूपमा पाठ्यक्रममा नेपाल सरकारले पनि राख्न सकेको अवस्था छैन. पाठ्यक्रमले मात्र विद्यार्थी भाइ बहिनीहरूलाई यसको विषयमा नपुगेको हुनाले विद्यालयको तर्फबाट कस्ता ज्ञानहरू, कस्ता चाहिँ कुराहरू चाहिँ पाठ्यक्रममा समेटियो भने चाहिँ अझै प्रभावकारी बन्छ होला जस्तो लाग्छ.
अब हामीले चाहिँ अब सबै कुरा चाहिँ किताबबाट मात्रै हामीले ज्ञान लिन सक्छ. अब बेला बेला स्कुलले चाहिँ विभिन्न किसिमको कार्यक्रमहरू हामीले चाहिँ स्कुलभित्र चाहिँ विभिन्न किसिमका कार्यक्रम गरेर ती विषयसँग सम्बन्धित, अस्ति महिला हिंसाको चाहिँ प्रहसन एउटा नानीले, हाम्रो यहाँ 1500-1500 अभिभावक थियो, कार्यक्रम थियो, कार्यक्रममा म एउटा प्रहसन गर्छु भने दिएँ मैले, एउटा नानीले चाहिँ 1200-1500 त्यहाँ भएको विद्यार्थीको आँखाबाट आँसु झार्ने गरी कार्यक्रम गरेर देखाएँ, महिला हिंसाको विरुद्ध हुने होइन. अब भनेपछि मैले भन्नु खोजेको त्यस्ता गतिविधिहरू जुन चाहिँ हामी शैक्षिक गतिविधिहरू दुर्व्यसनले बर्बाद भएको कुराहरू होइन, अथवा चाहिँ ब्रोकन होम अथवा घरको झैझगडाले बर्बाद भएको कुराहरू, अथवा हामीले चाहिँ सामाजिक रूपमा भएका चाहिँ विभिन्न गतिविधिहरूले चाहिँ बर्बाद भएको कुराहरूको विषयमा हामीले बच्चाहरूलाई चाहिँ कहिले कहिले भिडियोहरू देखाउने होइन, हामीले टिभीहरू देखाउने, कता कहिले कहिले हामीले आफैले चाहिँ विभिन्न किसिमको प्रश्नहरू मञ्चन गर्ने र त्यसबाट चाहिँ त्यसको इफेक्ट होइन, सोसल इफेक्ट, इकोनोमिक इफेक्ट, पर्सनल इफेक्ट, मेन्टल इफेक्ट के हुन्छन् त्यसको बारेमा चाहिँ हामी आफैले खोजेर बच्चाहरूलाई जोड्नुपर्छ, खालि हामी किताबको भर मात्रै पढ्छ, जसले गर्दा बच्चाहरूलाई पोजिटिभ म्यासेज चाहिँ लान सक्यो.
हामी कार्यक्रमको अन्त्य अन्त्यतिर पनि आइसकेका छौँ, यति बेला विजय एफएम सुन्ने तमाम श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
अब चाहिँ म पहिला त विजय एफएमको त हजुरलाई धन्यवाद दिन चाहन्छु, एफएमलाई धन्यवाद दिन चाहन्छु, मेरो कुराहरू एउटा सामाजिक क्षेत्रमा लान जुन सहयोग गरिरहनु भएको छ. म त विशेष गरेर जसले चाहिँ विजय एफएम मेरो विचारहरू सुनिरहनु भएको छ, सम्पूर्ण अभिभावकहरूलाई, सम्पूर्ण चाहिँ शुभचिन्तकहरूलाई, सम्पूर्ण चाहिँ परिवारका सदस्यहरूलाई, विशेष गरेर आमा दिदी बहिनीहरूलाई मेरो विशेष अनुरोध के छ भनेदेखि, यहाँहरूले बच्चा बच्चीहरूलाई दिनमा सक्ने बिहान वा बेलुका रेगुलर टाइम दिनुहोस्, बच्चाका चाहिँ मिनिमम आवश्यकताहरू बिना शर्त पुरा गरिदिनुहोस्, बच्चालाई पनिसमेन्ट होइन बच्चालाई माया गर्नुहोस्, बच्चालाई विद्यालयसँग पुर्याउनको लागि आफूले सक्ने सक्दो सहयोग गर्नुहोस्, विद्यालय प्रशासनसँग चाहिँ एकदम सुमधुर सम्बन्ध राखेर नजिकको चाहिँ डिस्टेन्स बस्नुहोस्, विद्यालय प्रशासनले दिएका चाहिँ सुझावहरूलाई चाहिँ सहर्ष स्वीकार्नुहोस्, त्यसो गर्नुभयो भने तपाईँको नानीहरू, तपाईँको बालबच्चाहरू चाहे जहाँसुकै होस् अनि सुध्रिएर आउँछ, राम्रो हुन्छ, त्यसमा दुई मात्रै छैन. तपाईँले बच्चालाई खुला छोडिदिने, आफू पनि खुला हिँडिदिने, अनि त्यसपछि विद्यालय प्रशासनलाई क्या कमी कमजोरीहरूलाई एउटा चाहिँ समस्याको रूपमा राखिदिने, सुझावको रूपमा नराख्ने र त्यस्तो किसिमको, र अझ बच्चाहरूलाई चाहिँ आफूले गरेका चाहिँ राम्रा नराम्रा कुराको मूल्याङ्कन हेर्ने मौका दिनुभयो भने बच्चा बिग्रिन्छ, त्यसो नगरिदिनुहोस् मेरो विनम्र अनुरोध छ. यो देशकै लागि, राष्ट्रकै लागि भन्यो भने संसारकै मानव चाहिँ विकासको लागि चाहिँ यो खाँचो छ. अभिभावक दाजुभाइ इष्टमित्रमा सबैलाई के भन्छु भने, पहिला बेटर फ्यामिली बनाउनुको लागि काउन्सिलिङ र सहकार्य गर्न नबिर्सिनुहोस्, यही मेरो.
हस् त सर, यहाँको आफ्नो विचार राख्नुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ.
धन्यवाद.
यिनै कुराकानी सँगसँगै कार्यक्रम हातेमालोको अन्त्यतिर आइसक्यौँ. कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो, सुझाव सल्लाह र प्रतिक्रिया दिन चाहनुहुन्छ भने कार्यक्रम हातेमालो विजय एफएम 101.6 गैंडाकोट 8 नवलपरासीको ठेगानामा पत्रचार गर्न सक्नुहुनेछ, अथवा यहाँहरूले हामीलाई फोन मार्फत आफ्नो विचार टिपाउन चाहनुहुन्छ भने हाम्रो टेलिफोन नम्बर 0785014003 पनि यहाँले टिपाउन सक्नुहुनेछ. हस् त, आजलाई कार्यक्रम हातेमालो यति नै. यतिन्जेल कार्यक्रम सुनिदिनुभयो तपाईँलाई धन्यवाद, र मलाई प्राविधिक कक्षाबाट साथ दिनुहुने मित्र समय गुरेग्मीलाई धन्यवाद भन्दै कार्यक्रम हातेमालोमा एउटा चेतनामूलक आवाज छोड्दै म पुष्कर अधिकारी पनि बिदाउन चाहन्छु. हस् त, नमस्कार.
साथी, मेरो एउटा बिन्ती छ, व्यर्थैमा जीवन नफालाउ, नसामा डुबेर भविष्यको कर्णधार हौ हामी, गर्नु छ देशको निमित्त मरि मेटेर, त्यसैले नडुब नसाको सागरमा तिमी, नडुब नसाको सागरमा तिमी. नडुबाई नसाको सागरमा तिमी
Ooh.